الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقضى ربك ألا تعبدوا إلا إياه وبالوالدين إحسانا صدق الله العظيم قال رسول الله صلى الله عليه وسلم من أحب سنتي فقد أحبني ومن أحبني كان معي في الجنة أو كما قال عليه الصلاة والسلام. عزیز دوستو بزرگو, انسان کی زندگی کے تین حصے ہوتے ہیں. انسان کی پوری جو زندگی ہے وہ تین حصوں میں ڈیوائڈ ہوتی ہے. ایک حصہ پیدائش سے لے کر بلوغ سے پہلے کا, بالغ ہونے سے پہلے کا, جس کو بچپنا کہا جاتا ہے. بالغ ہونے سے پہلے انسان بچہ ہوتا ہے, زندگی کا ایک حصہ ہے بچپنا. اب وہ بالغ ہو گیا, اب احکامات اس پر آ جاتے ہیں, اب یہ جوانی کا زمانہ شروع ہوتا ہے. تو بلوغ سے لے کر تقریباً 35-40 سال تک انسان کی جوانی کا حصہ ہوتا ہے. تو پہلا بچپنا, پھر جوانی, اور اس کے بعد تیسرا جو حصہ ہوتا ہے 40-45-50 سال کے بعد شروع ہوتا ہے, اور یہ زندگی موت تک چلتا ہے, جس کو ہم بڑھاپا کہتے ہیں. تو انسان کی زندگی کے تین دور ہے, بچپنا, جوانی اور بڑھاپا. بے آئین ہی جس دنیا کے اندر ہم رہتے ہیں اس دنیا کے بھی تین حالات ہیں, اور اس دنیا کے بھی تین دور ہیں. اس دنیا کی ابتدا, یعنی اس دنیا کی, جب آدم علیہ السلام دنیا میں آئے تب سے اس دنیا کی ابتدا ہوئی, یعنی وہ زمانہ آدم علیہ السلام سے لے کر جو زمانہ شروع ہوا وہ دنیا کا بچپنا تھا. اب چونکہ بچہ ہوتا ہے, ہم جانے دیکھتے ہیں کہ بچے کے ساتھ کیا ہے, بچے کو کوئی احکام ہوتے نہیں اس پر, نماز پڑھو, پڑھ لے تو اچھی بات, ورنہ بچے کے کوئی ضروری نہیں نماز پڑھنا. اب وہ اس کو تو کیا ہے, چلنا سکھایا جاتا ہے, بولنا سکھایا جاتا ہے, ہوتا ہے. اب اس زمانے کے اندر جب آدم علیہ السلام سے دنیا شروع ہوئی, اس وقت بھی کوئی احکام نہیں نازل ہوئے کہ تم نماز پڑھو, روزے رکھو, زکات, احکام. اس وقت تو دنیا میں کیسے رہنا ہے, دنیا کیسے چلانی ہے, وہ حکم آئے, کیونکہ ابھی دنیا کا بچپنا تھا. اب یہ بچپنا چلا حضرت نوح علیہ السلام کے شروع تک. اب نوح علیہ السلام کو بھیجا گیا, اب یہاں سے دنیا کی جوانی شروع ہوئی. اب جیسے انسان جوان ہوتا ہے, بالغ ہوتا ہے, اس پر اللہ کے احکام متوجہ ہوتے ہیں کہ اب نماز چھوڑے گا تو اب گناہ ہوگا, نماز پڑھے گا تو ثواب ملے گا. اب احکام کا وہ مکلف ہوتا ہے. اب چونکہ نوح علیہ السلام سے دنیا کی جوانی شروع ہوئی, اب احکام آئے گئے. نوح علیہ السلام نے قوم کو ڈرانا شروع کر دیا کہ لوگوں مان لو, اللہ کی طاقت یہ ہے, اللہ اتنا طاقتور ہے, تم مانو, جو اللہ کو مانے گا وہی کامیاب, جو میری بات مانے گا وہ کامیاب, جو نہیں مانے گا ناکامیاب. اب دھمکی بھی دی گئی اور یعنی بشارت بھی سنائی گئی, جو کرے گا جو مانے گا اس کو یہ دیا جائے گا. پھر قوم نے نہیں مانا, نتیجہ یہ ہوا 950 سال دعوت دیتے رہے. یہ جوانی کا زمانہ تھا. اب یہ چلتا رہا جوانی کا زمانہ, یہ بڑھاپا یہ آیا حضرت ابراہیم علیہ السلام پر. مجھے اصل بات اور نقل کرنی ہے, تمہید ابتدائی کہہ رہا ہوں. اب حضرت ابراہیم علیہ السلام, اب یہاں سے دنیا کا بڑھاپا شروع ہوا. اب آدمی بوڑھا ہوتا ہے, اب بڑھاپے میں کیا ہوتا ہے, جب آدمی بوڑھا ہوتا ہے اب اعضا کمزور پڑ جاتے ہیں, لیکن چونکہ تھوڑے ابتدائی بڑھاپے میں ابھی وہ طاقت تھوڑی باقی رہتی ہے. اب ابراہیم علیہ السلام, اسی لیے حضرت ابراہیم علیہ السلام کیا ہے, حدیث پاک میں فرمایا کہ ابراہیم جدی و مجدد انبیاء, ابراہیم میرے بھی دادا ہے اور تمام انبیاء کے بھی دادا ہے. یہود بھی ابراہیم کو مانتے ہیں, نصارا بھی مانتے ہیں, اور یہ امت تو مانتی ہے. اب یہاں سے بڑھاپے کا دور شروع ہوا. اب سوچو ابراہیم علیہ السلام, وہاں سے بڑھاپا شروع ہوا تھا. ابراہیم اور محمد میں کتنے ہزار سال کا فاصلہ ہمارے نبی میں, اور ہمارے نبی اور ہمارے درمیان میں 1432 گزر چکے. تو ہم گویا کہ اصل میں یہ کہنا چاہ رہا ہوں کہ یہ دنیا اپنے بڑھاپے کے اندر چل رہی ہے. اب اس دنیا, جیسے بڑھاپے کے بعد کیا آتا ہے, موت آتی ہے. اس دنیا, اس امت کے بعد اب کوئی امت آنے والی نہیں ہے. اب اس جہاں اس امت کا خاتمہ ہوگا وہاں پر قیامت آنے والی ہے. یہ گویا کہ دنیا بڑھاپے میں چل رہی ہے, اور ہمیں بڑھاپے کے وقت میں بھیجا گیا. اب ذرا سمجھو, بوڑھے آدمی سے کام کم لیا جاتا ہے, شاباشی زیادہ دی جاتی ہے. ہمارا دستور ہے, اسی لیے حدیث پاک میں فرمایا کہ جو انسان اپنی جوانی کے اندر, اپنی صحت کے اندر وہ اعمال کرتا تھا, وہ عبادتیں کرتا تھا, اب بڑھاپے کی وجہ سے کمزوری آ گئی, اب وہ اعمال نہیں کر پاتا. تہجد پڑھنے کا عادی تھا, تہجد نہیں پڑھ سکتا. عشاق پڑھنے کا عادی تھا, عشاق نہیں پڑھ سکتا. قرآن کے 10 پارے کی تلاوت کا عادی تھا, اب ایک پارا مشکل سے ہوتا ہے. لیکن چونکہ اس کی جوانی کے اندر اس کی عادت تھی اعمال کرنے کی, بڑھاپے میں اللہ تعالیٰ اس کو کنسیشن دے دیتا ہے. ये मेरे बंदे जो जवानी में तू मुझे नहीं भूला, मैं तुझे बुढ़ापे में कैसे भूलूंगा। इसलिए हदीस में आगे ये भी बयान फरमाया कि जब इंसान बुढ़ापे हो जाता है उसकी दाढ़ी सफेद हो जाती है, जब वो मरता है तो अल्लाह उसकी सफेद दाढ़ी की अल्लाह को शर्म आती है, अल्लाह उसको अजाब नहीं देता है। तो बूढ़े आदमी से काम कम लिया जाता है, खुशखबरी और उसकी तारीफ ज्यादा की जाती है। इसीलिए उम्मत बुढ़ापे में आई, इस उम्मत से काम कम लिया गया लेकिन इस उम्मत को खुशखबरी बहुत सुनाई गई। ये असल बात कहनी है मुझे, उम्मत बुढ़ापे में आई और बूढ़े आदमी से काम कम लेते हैं, उसको बहुत अच्छा आपने ऐसा कर लिया, आपका मशवरा उसी पर हम चल रहे हैं, बूढ़े आदमी का तजुर्बाकार होता है। अब तो ये उम्मत बुढ़ापे में आई, इस उम्मत से भी काम कम लिया। देखो जब यहूद और नसारा को पैदा किया, अल्लाह ने कहा कि एक दिन का इंतखाब करो जिस दिन में तुम्हें मेरी इबादत करनी है। यहूद ने इंतखाब किया शनिचर का, सैटरडे का। अब अल्लाह ने हुक्म दिया कि शनिचर की रात से, यानी जुमा की रात से, जुमा के गुरु होने से लेकर शनिचर के गुरु होने तक पूरे 24 घंटे का वक्त तुम्हें मेरी इबादत करना है, इसके अलावा कुछ नहीं। देखो अल्लाह ने लिया तो कितना लिया उनसे, 24 घंटे लिए कि ये वक्त में तुम्हें मेरी इबादत, उसके अलावा कोई काम नहीं। अब यहूद ने हीला करना शुरू किया, मछली पकड़ना, पहले से जाल डाल देते और शनिचर को मछली नहीं पकड़ते, जाल डाल देते, हीले बहाने करना शुरू किया। अल्लाह ने क्या कहा, कूनु किरदतन खासीन, जलील बंदर बना दिया अल्लाह ने उनको। नसारा आए, कहा तुम एक दिन का इंतखाब करो, उन्होंने इंतखाब किया क्या है, कौन से, इतवार के दिन का। अब कहा कि शनिचर की ग्रुप से लेकर, शनिचर की रात से लेकर इतवार के ग्रुप तक तुम्हें मेरी इबादत करनी है। आखिर में आई ये उम्मत तो बुढ़ापे में आई। अब अल्लाह देखो, पहली दो उम्मतों से अल्लाह लेने पर आया तो कितना लिया, 24 घंटे पूरे। इस उम्मत से जब आया अल्लाह ने क्या फरमाया, तुम एक दिन का इंतखाब करो। हमारा नबी ने इंतखाब किया जुमा के दिन का। अब कयास क्या कहता है, अकल क्या कहती है, उस उम्मतों से 24 घंटे लिए गए थे, इस उम्मत से भी 24 घंटे लेने चाहिए। लेकिन अल्लाह क्योंकि तो बुढ़ापे में आई है, उससे काम कम लिया जाएगा, उससे खुशखबरी ज्यादा दी जाएगी। अल्लाह लेने पर आए तो अल्लाह ने कितना लिया, पैदा नूदिया जुमा दी, जब जुमा के दिन आवाज अजान दी जाए, फसाओ बिलाजिकिल्ला, नमाज के लिए आ जाओ। ये अजान होती है, खुतबा होता है, नमाज होती है, ये तो बीच में तकरीर बढ़ गई, वरना असल खुतबा नमाज कितनी देर होगी, 20-25-30 मिनट, आधा घंटा, चलो मान लें 45 मिनट, एक घंटा, ज्यादा से ज्यादा एक घंटा, अजान से लेकर सुन्नत वितर, हम सुन्नत पढ़कर जब निकलेंगे नफल पढ़कर, एक घंटा ज्यादा से ज्यादा होगा। लेने पर अल्लाह कितना लिया, एक घंटा लिया, क्योंकि उम्मत तो बुढ़ापे में आई है। लेकिन जब देने पर अल्लाह ने क्या दिया, तिर्मिज़ी शरीफ की रिवायत कि जो आदमी जुमेरात के दिन, जुमा की रात में या जुमा के दिन में मर जाएगा, अल्लाह ताला उसके कब्र के सवालत से अल्लाह उसकी हिफाजत कर देगा। लेने पर आए तो एक घंटा लिया अल्लाह ने, और जब देने पर आए तो 24 घंटे दिए। 24 घंटे में जिसका इंतकाल होगा, और इसका शरीफ के एक शार है मुल्ला अली कारी, वो फरमाते कि जब कोई ऐसा सवाल हो सकता है कि भाई जिसका जुमा की रात में या जुमा के दिन में इंतकाल हो, तो अल्लाह उससे सवाल नहीं करेगा, तो शनिचर को सवाल करेगा, जुमा का दिन चला गया, शनिचर को। मुल्ला अली कारी फरमाते हैं मिस्कात के शरह में कि देखो, एक मरतबा अल्लाह जिसको सवाल माफ कर दे, फिर कभी सवाल नहीं कर सकता, अल्लाह की शान के खिलाफ है ये। तो देखो अल्लाह देने पर आए तो कितना दिया इस उम्मत को, तो ये अल्लाह ने हम पर कितना एहसान फरमाया, वो नबी का हमें उम्मती बनाया है। अब दोस्तों क्या, अल्लाह ने जिंदगी दी है, ये जुमा का दिन जो है अल्लाह ने अता फरमाया, वो जुमा का दिन हमें बहुत बड़ी याद दे रहा है कि लोगों देखो आज जुमा का दिन है, हम में से अक्सर लोग अच्छे कपड़े पहनकर आए हैं, है कि नहीं। एक दिन आने वाला है, आज हमने अपने हाथों से कपड़े पहने हैं, एक दिन आने वाला है कोई और हाथ हमें कफन का कपड़ा पहना रहा होगा, है कि नहीं। आज खुशबू लगाना सुन्नत है जुमा का, आज हमने अपने हाथों से खुशबू लगाई है, एक दिन आने वाला है कोई और हाथ हमें खुशबू लगा रहा होगा। आज हमने अपने हाथों से गुसल किया है, एक दिन आने वाला है कि कोई और हाथ हमें गुसल करा रहे होंगे, है कि नहीं दोस्तों। अब अल्लाह के रसूल ने फरमाया, अलकईसु मन दाना नफ्सहु वा अमिला लिमा बादल मौत औ कमा कल, अकलमंद इंसान वो है जो मौत से पहले पहले मौत की तैयारी कर ले। मौत के बाद क्या काम आएगा, बैंक बैलेंस, जायदाद, मकान, कोई काम नहीं आएगा। मौत के बाद तो ईमान काम आएगा, अमाले सालेह काम आएंगे, जो अमाले खैर करके गया है उसका इसाले सवाब मिलता रहेगा। दो चार दिन बच्चे रोएंगे वो भी भूल जाएंगे, अगर बच्चों की असल बात को करनी है, असल बच्चों की अगर हमने तरबियत नहीं की होगी, दो चार दिन होंगे वो भी हमें भूल जाएंगे, जहां हिस्सा वारसा तकसीम बस सब कुछ हो गया, दो चार दिन बाप को याद रखेंगे फिर बाप को भी भूल जाएंगे। ऐसे ऐसे हालात पेश आ रहे हैं कि अगर बाप ने अपनी औलाद को दीन नहीं सिखाया, वो सगे बाप को, वो सगी औलाद कि जिसके लिए बाप ने कैसी कुर्बानी दी, हलाल हराम की तमीज नहीं कर रहा था बाप की, मेरे बेटे की जिंदगी सवर जाए, वो बाप कितनी कुर्बानी देकर चला गया अपने बेटे के लिए, बुढ़ापे में वो बेटा वो बेटा सगे बाप को लात मारकर घर से निकाल रहा है। अगर दीन नहीं सिखाया हमने अपनी औलाद को, देखो कुरान करीम में पहले ही पारे में आखिर में जिक्र किया है, हजरत याकूब अलैहिस्सलाम का लंबा वाकया नकल किया है, अम कुंतुम शुहदा इज़ हज़र याकूब अल-मौत इज़ क़ाल लिबनीही मा तअबुदून मिन बादी, हजरत याकूब अलैहिस्सलाम है। देखो जरा सोचना, हजरत याकूब खुद नबी है, यूसुफ अलैहिस्सलाम बेटे नबी है, पूरा घराना नबुव्वत से भरा हुआ है, लेकिन अब मौत का वक्त है, याकूब को भी अपने औलाद की फिक्र, कह रहे कि मेरे बेटो तुम मेरे बाद किसकी इबादत करोगे। देखो एक नबी जा रहा है दुनिया से, वो नबी भी अपने जाते हुए अपने औलाद की फिक्र कर रहा है कि मेरे बेटो तुम किसकी इबादत करोगे। वो बेटे भी चुके नबुव्वत का घराना है, वो भी कह रहे हैं अल्लाह हम तो आपके यानी हमारे रब की ही इबादत करें, आप बेफिक्र रहो। एक नबी दुनिया से जाते हुए अपने औलाद की फिक्र कर रहा है, लेकिन एक आज का उम्मती है वो अपनी और अपने अपने औलाद को दीनदारी सिखाने की जरा फिक्र नहीं कर रहा है। अगर दीनदारी नहीं सिखाए, खुदा की कसम मिंबर पर बैठकर कह रहा हूं, ऐसे हालात पेश आ रहे हैं कि बाप का इंतकाल होता है, बाप का इंतकाल होता है, और बाप को पहले तो बूढ़ा हुआ, अब जब बुढ़ापे में तो खिदमत करके जन्नत कमाने की थी। आपने फजाइल रमजान में हदीस पढ़ी होगी, अल्लाह के रसूल ने फरमाया तीन मरतबा कदम चढ़ते हुए फरमाया आमीन, और साहबा ने बाद में पूछा कि अल्लाह के रसूल आप नई बात देखी, मिंबर पर चढ़ते हुए आपने कहा तीन मरतबा आमीन, कोई नई बात? कहा कि उस वक्त जिब्रील अलैहिस्सलाम आए थे और जिब्रील ने कहा कि अल्लाह के रसूल मैं तीन बद्दुआ देता हूं, और एक रिवायत में जिब्रील ने कहा मैं जो तीन बद्दुआ दूं तुम उस पर आमीन कहो। देखो इमामुल मलाइका है, फरिश्तों के सरदार हजरत जिब्रील अलैहिस्सलाम, वो क्या कह रहे हैं? बद्दुआ दे रहे हैं। बद्दुआ देने वाला कौन? इमामुल मलाइका, फरिश्तों का सरदार, और उस पर आमीन कहने वाला कौन? इमामुल अंबिया, ताजदार मदीना, तमाम नबियों के सरदार, वो उस बद्दुआ पर आमीन कह रहे हैं। सोचो जरा वो बद्दुआ कितनी सख्त होगी, अल्लाह हिफाजत फरमाए। तीन बद्दुआएं दी, एक बद्दुआ तो दी कि जिसके सामने मेरा नाम आए, हुजूर का नाम आए, और जो सल्लल्लाहु अलैहि वसल्लम या दुरूद उन पर न भेजे। जिब्रील ने कहा कि जिसके सामने आपका नाम आए और आप पर दुरूद न भेजे वो आदमी हलाक हो जाए। फिर आगे फरमाया, दूसरा आदमी ये फरमाया कि जिसके सामने रमजान का महीना गुजर जाए और वो अपनी मगफिरत न करा ले, वो ऐसा आदमी हलाक हो जाए। तीसरा फरमाया कि जिसके सामने उसके वालिदैन या उनमें से कोई एक बुढ़ापे को पहुंच जाए और वो उनकी खिदमत करके अपनी जन्नत न बना ले, ऐसा आदमी हलाक हो जाए। फरिश्तों का सरदार बद्दुआ दे रहा है और नबियों का सरदार आमीन कह रहा है। सोचो, तो बुढ़ापे में तो उनकी खिदमत करने का मौका था, अब ऐसे वक्त में ऐसे हालात पेश आ रहे हैं कि बाप को जब बुढ़ापे का वक्त आता है, जिसको वृद्धाश्रम कहते हैं, घरडा अगर गुजराती में कहा जाता है, ऐसे वक्त में वहां भेज देते, पैसे चेक देकर भेज देते हैं। अब वो लोग खिदमत कैसी करते हैं करते हैं, अब एक बाप का इंतकाल हुआ, फौरन की एक बात कह रहा हूं और बहुत मोतबर आदमी से सुनी वो बात कह रहा हूं, तो जो हॉस्पिटल थी उन्होंने इत्तला दी कि आपके बाप का इंतकाल हो गया, आप उसको ले जाओ और जो आपका तरीका है तजवीज़ो तफ़्वीन कर लो उनको। सगा बेटा हॉस्पिटल वालों को कह रहा है कि मैं तो बहुत बिजी हूं, आप जो भी करना है वहीं कर लो, फिर मुझे कह देना, मैं चेक लिखकर भेज दूंगा। बाप दुनिया से जा रहा है, उस बाप के मैयत को कान देने की और उसकी जनाजे की नमाज पढ़ने की बेटे के पास फुर्सत नहीं है। अगर दीनदारी नहीं सिखाए तो ऐसा होने वाला है। हज़रत थानवी रहमतुल्लाह अलैह ने एक लिखा है कि एक बेटा अपने सगे बाप को मारते मारते घर से निकाल रहा था। अब बाप रो रहा था, सबर कर रहा था, थोड़े आगे गया घर से, कहा कि बेटे बस कर, अब तू अब बस कर, अब मारना बंद कर, कि मैं भी अपने बाप को मारते मारते यहीं तक लाया था, अब तू मुझे यहां तो छोड़ दे। देखो यह कितनी इबरत है, समझने की बात है, जैसी करनी वैसी भरनी। अगर अपनी औलाद को दीनदारी नहीं सिखाई, वो आगे चलकर ऐसा होने वाला है। अगर दीनदारी सिखाई तो जानेगा कि मेरा बूढ़ा बाप है, मैं उसकी खिदमत करके अपनी जन्नत कमा सकता हूं। देखो नबी ने एक बात याद रखो, नबी ने जो भी कहा वो करके दिखाया, हमारी मेरी और आपकी तरह नहीं, बस बोलने के नहीं, बातों के बाद ऐसी नहीं, नबी ने जो भी कहा करके दिखाया। नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा, नमाज लंबी पढ़ो, अपनी तन्हाई की नमाज लंबी पढ़ो, हुजूर ने पूरी रात नमाज पढ़ के दिखाया, हत्ता पैर पर वरम आ जाते इतनी लंबी नमाज पढ़ दे। जो नबी ने कहा करके दिखाया, सत्य की फजीलत बयान की तो पूरा घर का माल सदका करके दिखाया, है कि नहीं? जो भी कहा, रोजे की फजीलत बयान की, कई कई दिन लगातार रोजे रख के बता दिया। नबी ने जो भी कहा करके दिखाया। लेकिन जब दुनिया में नबी सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए तो आपके वालिद का तो उस वक्त इंतकाल हो चुका था, और आपकी वालिदा का इंतकाल हजरत रसूल सल्लम 4 साल के थे तब इंतकाल हो गया। अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हदीस पाक में बेशुमार वालिदैन के फजाइल बयान किए, खुद अल्लाह ने अपने कलाम पाक में कितने फजाइल, जो आयत पढ़ी अल्लाह फरमाते वक़ज़ा रब्बुका अल्ला तअबुदू इल्ला इय्याह, अल्लाह ने फौरन अपना हक बयान किया पहले, توحید کو بیان کیا فوراً، اپنی تو ایک بات کی، وقضى ربك الا تعبدوا الا اياه، اپنے ماں باپ کے بارے میں پانچ پانچ بات بیان کی ہے، وہ کہ اللہ اہمیت بیان کرنا چاہ رہا ہے کہ اما یبلغ، اللہ فرماتے ہیں وقضى ربك الا تعبدوا الا اياه وبالوالدين احسانا، ماں باپ کے ساتھ حسن سلوک کرو، اما یبلغن عندك الكبر احدهما او كلاهما فلا تقل لهما اوف، اگر ان میں سے کوئی ایک بڑھاپے کو پہنچ جائے ان کو اف اف ایک دم آ رہا ہے، ہم کہتے ہیں ہوں کام تو کر دیں گے لیکن یار ابھی کہا ابھی تو ذرا اتنا اف بھی مت کہنا ماں باپ کو، پانچ پانچ وقضى ربك، آگے کا اما یبلغن عندك الكبر احدهما او كلاهما فلا تقل لهما اف ولا تنهرهما، ان کو جھڑکنا بھی مت، وقل لهما قولا کریما، ان کی اچھی بات کرنا، وقفز لهما جناح الذل من الرحمتی، ان کے ساتھ اچھی آواز میں گفتگو کرنا، وقل رب ارحمهما کما ربیانی صغیرا، اور ان کے ساتھ کیا ہے ان کے لیے مستقل دعائیں کرتے رہنا کہ اللہ میرے والدین پر رحم کرنا جیسے انہوں نے بچپنے میں مجھ پر رحم کیا، پانچ باتیں اللہ نے ماں باپ کی ذکر کی اور ایک بات اپنی ذکر کی، کتنے فضائل بیان کیا الحاصل، اور حدیث پاک میں بے شمار، لیکن چونکہ نبی نے فضائل تو بیان کیے لیکن نبی کو اپنی ماں باپ کی خدمت کا موقع نہیں ملا، اپنے ماں باپ کی خدمت، کیونکہ باپ تو پیدائش سے پہلے چلے گئے، ماں چار سال میں، اب چار سال میں بچہ کیا خدمت کرے گا، اب دیکھو دوستو حسن ایک تابعی ہیں اویس کرنی، مسلم شریف کی لمبی روایت کا خلاصہ عرض کریں، حضرت اویس کرنی، اویس کرنی رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں موجود تھے، یمن کے اندر رہتے تھے، وہاں سے جب اویس کرنی نے پیغام بھیجا اللہ کے رسول کی خدمت میں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم میں آپ کی خدمت میں آنا چاہتا ہوں تاکہ مجھے صحابیت کا مقام مل جائے، اور صحابیت کا مقام اتنا بڑا ہے پوری دنیا کے اولیاء اللہ ایک طرف ہو جائے ایک صحابی کا مقابلہ نہیں کر سکتے، صحابی صحابی ہوتے ہیں، وہ چاہے کہ میں بھی ایک صحابی بننا چاہتا ہوں اور آپ کی خدمت میں کچھ وقت کے لیے آ جاؤں تو مجھے صحابیت کا مقام مل جائے، لیکن چونکہ میری والدہ بوڑھی ہے میں ان کی خدمت میں لگا ہوا ہوں، اب مجھے کیا کرنا ہے آپ کہو، اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس قاصد کے ساتھ پیغام بھیجا کہ اویس تمہیں ہم میرے پاس آنے کی ضرورت نہیں ہے، تم اپنی ماں کی خدمت کرتے رہو وہاں پہ، چونکہ رسول اللہ نے کہہ دیا حضرت اویس اپنی ماں کی خدمت کرتے رہے، اس عرصے میں رسول اللہ صلی اللہ علیہ وسلم کا انتقال ہو گیا، دیکھو ظاہر میں بات کیا ہوئی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت اویس کرنی کو صحابیت کے مقام سے روک دیا، ظاہر میں تو ایسا ہی ہوا، اگر اطلاع دے کہ بھائی تم کچھ وقت کے لیے آ جاؤ کسی اور کو خدمت میں رکھ دو ماں کی میرے پاس آ جاؤ، ہو سکتا تھا ایسا، لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے ایسا نہیں کیا، اویس کو قریب آنے سے منع کر دیا، دیکھو ظاہر میں تو کیا ہوا اللہ کے رسول نے ایک بڑے مرتبے سے روک دیا صحابیت کا، تابعی ہے وہ، تابعی اور صحابی پوری دنیا کے تابعی ایک صحابی کا مقابلہ نہیں کر سکتے، تو صحابیت جیسے مقام سے اویس کرنے کو روکا اللہ کے رسول صلی اللہ علیہ وسلم نے، ظاہر میں ایسا ہوا، اس کی عجیب تشریح ابن قیم نے لکھی ہے کہ ایسا کیوں، حالانکہ بڑا مرتبہ تھا کچھ وقت کے لیے بلا لیتے، صحابیت کا مقام ملنے والا تھا، صحابی صحابی ہے، دیکھو کسی کے بارے میں بھائی شیخ الاسلام، یہ کون فلانا حضرت، یہ کون فلاں مفتی صاحب، لیکن صحابی کے بارے میں سنا کہ حضرت مولانا شیخ الاسلام، ایسا سنا، بس ان کے لیے تو صحابی ہی کافی ہے، صحابی یعنی اللہ کے رسول کی صحبت یافتہ ہے وہ، تو صحابی صحابی کافی ہے اس کے لیے تو، رضی اللہ عنہ و رضوان، اللہ ان سے راضی وہ اللہ سے راضی، صحابیت کا مقام سے اللہ نے ان کو روک دیا اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان کو، اس کی عجیب وجہ بیان کی، لکھا ہے کہ دیکھو اللہ کے رسول کو اپنی والدین کی خدمت کرنے کا موقع نہیں ملا، اللہ کے رسول صلی اللہ علیہ وسلم نے بہت فضائل بیان کیے، خود اللہ نے فضائل بیان کیے ماں باپ کی خدمت کے، لیکن خدمت کرنے کا موقع رسول اللہ علیہ وسلم کو نہیں ملا، اب چونکہ اللہ کے رسول نے بہت فضائل بیان کیے، اب اللہ کے رسول صلی اللہ علیہ وسلم نے حضرت اویس کو صحابیت کے مقام سے روکا، کیوں روکا، ماں کی خدمت کی وجہ سے، گویا کہ بتا دیا کہ اویس صحابیت کے مقام سے تو میں تمہیں روک سکتا ہوں لیکن ماں کی خدمت تمہیں نہیں چھوڑا سکتا ہوں، ماں کی خدمت کی وجہ سے صحابیت کا مقام چھڑوا دیا، دیکھو ذرا سوچو دوستو، اس کے بدلے میں کیا دیا وہ بھی ذرا سن لے، حضرت عمر سے کہا کہ عمر ایک قافلہ آئے گا یمن سے جس میں اویس نام کا آدمی ہوگا اس کے یہ صفات ہوگے، اگر تمہاری ملاقات اس سے ہو جائے تو اے عمر اپنے لیے تم ان سے دعا کرانا، اویس کرنی سے عمر اپنے لیے، جس عمر کو کہا کہ اگر میرے بعد نبوت چالو رہتی عمر نبی تھے، جس گلی سے عمر گزرتے اس گلی شیطان اس چھوڑ چھوڑ کر چلا جاتا، اس عمر کو کیا کہا، اویس سے اگر تمہاری ملاقات ہو جائے تو تم اپنے حق میں ان سے دعا کرانا، دیکھو ماں کی خدمت پر اللہ نے یہ دیا، تو میں یہ کہہ رہا تھا کہ اگر میرے جوان دوست بیٹھے ہوئے ہیں آج ہم کس رکھ جائے، ماں باپ کو کیا سمجھ رکھا ہے ہم نے، حدیث کی یعنی ایک لمبی روایت میں کہا قیامت کی 14 نشانی بیان کی، اس کا وقت نہیں ابھی، ایک نشانی یہ بیان کی کہ انسان کیا ہے، اپنی والدین کی اکا والدہ ہو، اپنے والدین کی نافرمانی کرے گا، ادنا صدی کا ہو اور اپنے دوستوں کو قریب رکھے گا، اگر جب ایسا ہو تو انتظار کرو کہ اللہ کا عذاب آئے گا، آج ہم نہیں دیکھ رہے ہیں، रोजाना कहीं जलजला आया है, एक साल के अंदर गुज़िश्ता मास से इस मास तक 52 या 53 जलजले बड़े आ चुके हैं। ये कब क्यों? अल्लाह के रसूल ने कहा ऐसा होने वाला है जब दोस्त अपने माँ बाप की नाफरमानी होगी और अपने दोस्तों को आज देखे घूमने फिरने में, चलने उठने में, दोस्तों के साथ रात रात में घूमने में, दोस्तों के साथ माँ बाप यहाँ बेचारे बेटे पड़े हुए, बेटे की माँ माँ होती है, बेटे के इंतजार में वहां बैठे हुए हैं, मेरा बेटा आएगा, लेकिन बेटा अपने दोस्तों के साथ रात में देर देर तक घूम रहा है, फिर रात में आकर दरवाजा खिटखिटाएगा, बुढ़ापे की नींद फौरन उड़ जाती है, अब ऐसे वक्त में परेशान, लेकिन वो बेटा नहीं देख रहा है कि उस माँ बाप ने मेरे लिए क्या किया था। अब वो तो खिदमत का मौका है मेरे पास। हमारे नौजवानों को इंटरनेट की दुनिया ने बर्बाद कर दिया। एक आध बात को मुसलमान का लड़का दीनदारी नहीं सिखाई, वो दावा कर रहा है कि कुरान करीम में से जो आयत है कि अल्लाह ताला ने माँ के पेट में है, पांच चीजों का अल्लाह ने किसी को इल्म दिया, उसमें से एक है कि माँ के पेट में क्या है वो अल्लाह ने किसी को इल्म नहीं दिया। नौजवान मुसलमान का लड़का वो एतराज कर रहा है कुरान करीम में से, ये तो बहुत पुरानी आयत है 1400 साल पहले की, इस आयत को कुरान करीम में से निकाल दो। मुसलमान का लड़का कह रहा है, वो कह रहा है कि आज तो सोनोग्राफी एक्सरे मशीन आ चुका है, माँ के पेट में क्या है पता चल जाता है, लेकिन उस बेवकूफ को पता नहीं है कि अल्लाह ताला ने कुरान करीम में माँ का लफ्ज इस्तेमाल किया है, और माँ जो अरबी जानते हैं आम तौर उमूम के लिए होता है। उमूम यानी आपको मैं आसान जबान में समझाऊं कि माँ के पेट में क्या है वो तो बताए, यानी अल्लाह ही को इल्म है, अब कैसा है वो भी अल्लाह को इल्म है कि वो आगे चलकर क्या बनने वाला, गोरा बनेगा काला बनेगा, अच्छा बनेगा नेक बनेगा या बुरा बनेगा, उसकी उम्र कितनी होगी, उसका रिस्क कितना होगा, वो किसके साथ शादी करेगा, उसकी औलाद कितनी होगी, माँ के अंदर सब आ गया, पूरी जिंदगी अल्लाह उसका इल्म अल्लाह ने किसी को नहीं दिया। टेक्नोलॉजी बहुत तरक्की करे, सोनोग्राफी एक्सरे सब पता चलता है, ऐसा गोरा है लड़का यानी काला बनने वाला है गोरा बनने वाला है, उसकी हाइट कितनी होने वाली है, रिस्क कितना मिलने वाला है, कितनी जिंदगी पता चलता है, नहीं चलता है। लेकिन मुसलमान का नौजवान इंटरनेट की दुनिया ने बर्बाद कर दिया, इस हाल में है, अपने माँ बाप को धक्के मार मार कर। अभी चंद दिन पहले एक वाक्य ऐसा पेश आया कि बाप ने मस्जिद के अंदर एक जमीन वक्फ की थी, उसके खेत पूरा खेत वक्फ किया था, उसके बाद उस बाप का इंतकाल हो गया, अब चूंकि कीमतें बढ़ गई जमीनों की, बाप ने उसके लिए भी और बहुत ज्यादा जमीन छोड़ी थी, लेकिन वो जो जमीन अब चूंकि उस जमाने के कायदे ऐसे थे और भरोसे की बात थी, तो उस बाप ने लिखा, मस्जिद वालों ने उससे कागजात वगैरह लिए नहीं थे, तो वो चलता आया। अब चूंकि कागजात तो वो बाप के नाम पर ही थे, तो अब बेटे कहे कि तो हमारे बाप की जमीन है, हालांकि वो वक्फ कर चुका है, उसको कहा गया कि तेरे बाप ने तो वक्फ कर दिया था मस्जिद में, वो कहता है कि मेरा बाप भाड़ में जाए उसकी कब्र में उसको जो भुगतना वो भुगते, मैं बाप के नाम पर ये हमारे विरसे में हम मस्जिद को नहीं देंगे, और उसने उस जमीन को बेच दी। और उसका जुमला क्या है कि मेरा बाप कब्र में जो भुगतना वो भुगते, मुझे उससे कोई वास्ता नहीं। देखो अगर दीनदारी नहीं सिखाए अपनी औलाद को ये हाल होने वाला है। दुनिया खूब पढ़ाए उससे इंकार नहीं है, कोई मना नहीं करेगा, लेकिन पहले दीनदारी तो सिखाए। अगर दीनदारी पढ़कर अगर हमारा बच्चा डॉक्टर बनेगा, उसकी जरूरत है दीनदार डॉक्टरों की, हमें बहुत जरूरत है। अगर अच्छा नहीं कोई पढ़ा लिखा जो बना, अच्छे लॉयर की उम्मत को जरूरत है, पहले दीनदारी सिखाएं हम अपनी औलाद को। अब तक जो हो चुका अल्लाह से माफी मांगे, हमने अपनी औलाद को अगर दीनदारी नहीं सिखाई है और अपनी औलाद ने अगर हमारे माँ बाप की खिदमत नहीं की अभी तक, माफी मांगे। अपने माँ बाप तो माँ बाप होते हैं, माफ करने वाले हैं, माँ का दिल होता है, बाप बाप होते, चाहे जैसे भी हो अपनी औलाद तो है, माफी मांगेंगे वो फौरन माफ कर देंगे। जरूरत है कि दोनों तरफ से, औलाद को जरूरत है कि अपने माँ बाप से अब तक जो हो चुका माफी मांग ले। बहुत सख्त मसला है, याद रखना दोस्तों, सहाबी अलकमा इब्न अबी अलकमा, मौत का वक्त है, जुबान से कलमा नहीं निकल रहा है, अल्लाह के रसूल को इत्तला दी गई कि फुलाने सहाबी से कलमा नहीं निकल रहा है, अल्लाह के रसूल फरमाए, तहकीक की गई, कहा माँ नाराज है, माँ को बुलाया गया कि तेरे बेटा नाराज, माफ कर दे, माँ कहती है माफ नहीं करूंगी, जब से उसकी शादी हुई है तब से हमेशा उसकी बीवी की बात मानता था और मेरी नाफरमानी करता था। आज एक वबारी हमारे अंदर ये भी फैली चुकी है कि बीवी की बात में आकर माँ बाप की, दोनों के हुकूक बयान किए, ऐसा नहीं कि माँ बाप की बात में आकर बीवी को धुतकारे, ये भी नहीं, बीवी की बात में आकर माँ बाप के साथ अच्छा नहीं, ये भी नहीं, दोनों के हुकूक है। माने कहा मैं माफ नहीं करूंगी, अल्लाह के रसूल ने सहाबा को कहा आग से लगाओ, पूछा क्यों, माने कहा अगर तू माफ नहीं करेगी इसको यहां जलाया जाएगा। माँ का दिल होता है, माँ ने कहा कि अल्लाह के रसूल मैं माफ करती हूँ, जैसे माँ ने माफ किया वैसे उस जबान सहाबी की जुबान से कलमा निकला, ऐसे उनकी रूह कब्ज कर ली गई। सहाबी है, अल्लाह के रसूल मौजूद है माँ की नाफरमानी पर, इसलिए बुजुर्ग ने लिखा है चंद गुनाह ऐसे सख्त है कि जिस गुनाह की नहुसत से मौत के वक्त कलमा नसीब नहीं होता है। तीन गुनाह ऐसे लिखे हैं एक जगह पर कि तीन गुनाह ऐसे हैं जिन तीन गुनाह की नहुसत से मौत के वक्त अल्लाह कलमे को छीन लेता है, ईमान की दौलत छीन ली जाती है, उसमें से एक गुनाह है कि माँ बाप की नाफरमानी करना। अल्लाह हिफाजत करे दोस्तों, इसलिए अपने दोनों तरफ से माँ बाप को जरूरत है कि अपनी औलाद को दीनदारी सिखाए, ताकि हम चले जाएंगे आज नहीं तो कल जाने वाले हैं, हमारे जाने के बाद भी हमारी औलाद अगर नेक बनाई होगी उसका सवाब हमें मिलता रहेगा, اور اولاد کو ضرورت ہے کہ اپنے ماں باپ کی خدمت کر کر اپنی جنت کو بنا لے. ماں باپ جب یہ سایہ سر سے اٹھ جائے گا, جن کے ماں باپ چلے گئے ان سے پوچھو کہ دوکھڑے اپنے دوکھڑے کس کو سنائے. ماں باپ ایک سہارا ہوتے, کتنی ہمت ہوتی ہے انسان کو. جب یہ چلے جائیں گے, یہ سہارا جب نہیں رہے گا پھر پچھتائیں گے, پچھتانا نہیں ہوگا. حدیث میں اس کی بھی تلافی بنائے, ان کی آخری بات کہہ کر پورا کرے کہ اگر کوئی انسان کہ اس کے والدین دنیا سے اس حال میں گئے ہیں کہ اس کے والدین اس سے ناراض تھے, تو حدیث پاک میں فرمایا کہ چند کام کر لو, اللہ تعالیٰ انشاءاللہ تمہیں اپنے والدین کا فرما بردار شمار کر لے گا. اگرچہ تمہارے ماں باپ قبر میں گئے اس حال میں گئے کہ تم ان کی نافرمانی کرتے تھے, اگر ابھی بھی ان کاموں کو کرو گے اللہ تمہیں فرما بردار شمار کر لے گا. اللہ تو رحیم ہے. اب اس میں سے ایک کام کہ بھائی اس کا کوئی قرض ہے ان کو ادا کرو, ان کے ملنے والے رشتے دار ہیں ان سے اچھا تعلق کرو, ان کے لیے استغفار کرتے رہو, ان کے جو ملنے جلنے والے ان کے رشتے دار ہیں جن سے ان کی نسبت پر یعنی تعلق ہے اس کے ساتھ اچھا برتاؤ کرتا رہو, ان کے لیے اصال ثواب کرتے رہو ہمیشہ, اپنے جو بھی نیک کام کرو اس کے لیے ان کی نیت کر لو. یہ سب ان کاموں کو کرو گے اللہ تعالیٰ, اگرچہ ماں باپ نافرمانی کی حالت میں دنیا سے گئے ہیں کہ بیٹا نافرمان کر رہا تھا, لیکن اگر ان کاموں کو کرو گے اللہ تعالیٰ فرما بردار میں شمار کر لے گا. دیکھو اللہ کیسے غفار ہے. اللہ تعالیٰ ہمیں ہمارے نوجوانوں کو اپنے ماں باپ کا صحیح فرما بردار بنانے کی اور ہمارے والدین کو اپنے اولاد کی صحیح تربیت کرنے کی توفیق عطا فرمائے. آمین. واخر دعوانا الحمدللہ رب العالمین. سنتیں پڑھیں.